الحمد لله صلى الله عليه وسلم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وحضرات. لاسٹ سنڈے ہم تصوف اور اسلام اس کے سلسلے میں گفتگو کر رہے تھے. اس گفتگو کے دوران میں نے ایک کتاب کا حوالہ دیا تھا جناب حضرت شہاب الدین سہروردی صاحب کی لکھی ہوئی کتاب ہے. وہ کتاب در حقیقت کتاب نہیں ہے بلکہ اس کو ہم اسے شاید اردو میں صحیح اس کو ڈسکرائب نہ کر سکوں, انگریزی میں ہم اسے آرڈر آف دی صوفیز کہہ سکتے ہیں. ایسی کتاب ہے جو صوفی حضرات کو مواد فراہم کرتی ہے صوفی بن جانے کے لیے. یہ لفظ صوفی ایک بار یہاں اسی جگہ کسی نشست کے دوران زیر بحث آ چکا. وہ لوگ جو اللہ کی راہ پہ چلنے کا فیصلہ کرتے ہیں اور اسے عملی جامہ بھی پہنانا شروع کر دیتے ہیں, اللہ کی راہ پہ چلتے ہیں. رب ویسے ہی کسی کو اپنا دوست نہیں بنا لیتا بلکہ وہ انسان کے خلوص اور اخلاص دونوں کو آزماتا ضرور ہے. جتنا بڑا دوستی کا دعویٰ, جتنی قربت کا دعویٰ, ٹیسٹ بھی اتنا ہی سخت. تو فقیر چونکہ دعویٰ کرتا ہے اللہ کے ساتھ ایسے تعلق کا جو آقا و غلام کے تعلق سے ذرا آگے ہے, وہ بندگی کا دعویٰ کر رہا ہے کہ میں اللہ کا بندہ ہوں. تو جب کوئی شخص اتنا بڑا دعویٰ کرے گا کہ وہ اللہ کا بندہ ہے تو پھر اس کا ٹیسٹ بھی سخت آئے گا اور اس کی ٹریننگ بھی اتنی ہی سخت ہوگی. اس لیے کہ ہم دنیاوی زندگی میں جانے جاتے ہیں اپنے دوستوں کے ذریعے سے. اگر کوئی شخص کسی دوسرے آدمی کے بارے میں اندازہ کرنا چاہے کہ وہ شخص کیسا ہے تو اس کے دوستوں کو دیکھ لے. اور یہ ایک اردو زبان میں محاورہ بھی ہے کہ انسان اپنی صحبت سے پہچانا جاتا ہے. تو رب اپنے دوستوں کو ایک خاص معیار سے نیچے نہیں آنے دے گا, اس معیار پر رکھے گا. اس لیے کہ اللہ تعالیٰ تو مجموعہ صفات ہے, کوئی ایسی اچھی خوبی نہیں جو رب میں نہ ہو. تو جو مجموعہ صفات ہے اس کا دوست خامیوں سے بھرا ہوا اور لدا پھندا کیسے ہو سکتا ہے؟ تو اپنے دوست کی وہ ٹریننگ بھی اتنی ہی سخت کرے گا. نتیجہ یہ ہے کہ فقیر نہ صرف فرائض جو فرض عبادات ہیں ان کو پابندی سے ادا کرتا ہے بلکہ نفلی عبادات کو بھی اتنی ہی شدت کے ساتھ ادا کرتا ہے. وہ اپنے دوست کے ذکر میں ڈوبا رہتا ہے. چونکہ دوست سے محبت کر رہا ہے تو دوست کے بنائی ہوئی چیزیں بھی اسے اتنی ہی عزیز ہوتی ہیں, وہ ان سے اتنا ہی پیار کرتا ہے. اسی لیے فقیر لوگ جانوروں پر, پودوں پر, حتیٰ کہ جمادات پر, بے جان چیزوں پر بھی اتنے ہی مہربان آپ کو دکھائی دیں گے جتنے وہ دوسرے انسان پر مہربان ہوتے ہیں. اس کے پیچھے جذبہ صرف یہ ہوتا ہے کہ یہ سب میرے آقا و مولا کی تخلیق ہے اور میں چونکہ اس سے پیار کرتا ہوں تو اس کی بنائی ہوئی ہر چیز سے پیار مجھ پر فرض ہو جاتا ہے. تو یوں فقیر اللہ کے دوسرے بندوں کے لیے باعث رحمت بنتا ہے بجائے باعث زحمت بننے کے, اور اس پروسیس میں وہ مشکلیں اٹھاتا ہے. तकलीफें उठाता है, दुख उठाता है। तो एक तो इजाफी इबादात का बोझ, फिर खल्के खुदा से प्यार, उस खल्के खुदा को आराम पहुंचाने के ख्याल से उसकी हर वक्त खिदमत, नतीजा ये होता है कि इंसान पर तकलीफों का बोझ बहुत बढ़ जाता है और फकीर उस बोझ तले कुचला जाता है। लेकिन जब उसकी ट्रेनिंग मुकम्मल हो चुकी है और वो एक खास मकाम पर आता है तो फिर उस पर से ये इजाफी बोझ हटा लिया जाता है, रब की तरफ से हटा दिया जाता है, फिर वो सिर्फ फर्ज इबादात तक महदूद हो जाता है। इस मकाम पर आकर फकीर सूफी कहलाता है। तो ये किताब उस मकाम पर पहुंचे हुए लोगों की है जो कि आम इंसान के लेवल से उठे और फकीर की राह अपना ली, फकीर के मकाम से तरक्की करते करते सूफी के मकाम पर जब गए तो अहल हो गए वो आरफुल मार्फ किताब को पढ़ने के, जो कि ऑर्डर ऑफ द सूफी। इस किताब के अंदर जनाब हजरत शाहबुद्दीन सोहरवर्दी साहब ने गुजरे हुए तमाम सूफिया कराम, उनकी हालात जिंदगी बयान किए हैं, सूफीज्म के तौर तरीकों को बयान किया है, सूफीज्म में जो तालीम दी जाती है उसमें जो जुबान इस्तेमाल होती है, टर्मिनोलॉजीज, वो उसमें बयान की हैं। और यूं आहिस्ता आहिस्ता ये किताब सूफी को उस तालीम की तरफ ले जाती है जो दर हकीकत असली शरीयत है इस्लाम की, और सूफी इस शरीयत पर पूरी तरह अमल पैरा हो जाता है। बारह मौकों पर यहां मैंने अर्ज किया कि जनाब हजरत बायजीद बस्तामी रहमतुल्लाह अलैह साहब ने यह फरमाया था कि जो शख्स एक भी सुन्नत तर्क करता है वो वलायत की खुशबू भी कभी नहीं पाएगा। और सुन्नत क्या है? शरीयत की अमली शक्ल है, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा अमली कुरान है। आप सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी में कोई ऐसा फेल नहीं फरमाया जो कुरान पाक से बाहर हो, जो अल्लाह के अहकाम से बाहर हो। तो यूं सूफीज अतबाए शरीयत करने लगते हैं। हम सब जनाब दातागंज बख्श रहमतुल्लाह अलैह साहब का बे इंतहा एहतराम करते हैं, और वो एहतराम और वो मोहब्बत हमारे दिल से उठता है। और यही वजह है कि हम जब दाता साहब की फातह खानी के लिए उनके मजार पे हाजिर होते हैं तो वापसी हमारी उल्टे कदमों होती है, उनकी तरफ पुष्ट नहीं करते हैं। इससे दाता साहब की जात को कोई फायदा नहीं पहुंचता। ये दर हकीकत हमारे दिल से उठने वाले वो अदब व एहतराम है जो हमें उल्टे कदमों वापस चलाता है। इस अकीदत और मोहब्बत के बावजूद हम में से बहुत कम लोग ऐसे होंगे जिनको ये पता हो कि दाता साहब का इतना एहतराम है क्यों। दिल में पैदा होता है उनका एहतराम, इसमें तो शक नहीं, लेकिन वो दिल में एहतराम पैदा क्यों होता है? जितने भी औलिया इकराम गुजरे हैं वो जनाब दातागंज बख्श रहमतुल्लाह अलैह साहब का इस कदर एहतराम क्यों करते हैं? जनाब हजरत ख्वाजा गरीब नवाज साहब जैसी बुलंद हस्ती, आपने भी वहां चिल्ला काटा है और आपके बारे में वो मशहूर शेर भी आप ही ने वहां फरमाया। दाता साहब की इस इम्पोर्टेंस और इस अदब और एहतराम के पीछे सिर्फ एक बात है कि दाता साहब वो हस्ती हैं जिन्होंने ऑर्डर ऑफ द सूफी को इंडिया में राइज किया, वरना इंडिया में तो दाता साहब की आमद से पहले भी औलिया इकराम मौजूद थे। जनाब जंजानी साहब उस दिन इंतकाल फरमा गए, उनका जनाजा निकल रहा था जब दाता गंज बख्श रहमतुल्लाह अलैह साहब वहां दाखिल हुए। तो दाता साहब को यहां भेजे जाने का मकसद ये था कि दाता साहब इंडिया में, उस वक्त ये मुत्तहिदा इंडिया था सब कॉन्टिनेंट, यहां पे उस सूफीज्म की तरवीज कर दें जो इस्लाम पर चलने की तलकीन करता है, जो इस्लाम पर चलने की ताकत देता है, ऐसी एक्सरसाइज इंसान करता है जिससे वो शरीयत पर आसानी से चल ले। और फिर दाता साहब ने इस सब कॉन्टिनेंट में और ये अकराम का वो तबका जो पहले से मौजूद था उसमें उस ऑर्डर ऑफ द सूफीज को राइज किया। आपके यहां तशरीफ लाने का बुनियादी मकसद ही ये था कि यहां पे सूफीज्म के उस सही ऑर्डर ऑफ सूफीज्म को राइज कर दिया जाए, ताकि सूफीज्म में हिंदुओं के साथ रहते रहते जो बिद्दतें शामिल हो गई हैं वो खत्म हो जाए। ये और बात है कि चूंकि दाता साहब के इंतकाल को इस वक्त 968 साल गुजर चुके, तो इन 968 सालों में एक बार फिर सूफीज्म में ऐसी बिद्दतें शामिल हो गई जिसने लोगों को इससे दूर कर दिया। इस पर एतराजात आते हैं बहुत शदीद और वो बजा हैं, उसमें कोई ऐसी बात नहीं कि ये कहा जा सके कि वो गलत हैं, वो बजाए हैं बिल्कुल एतराजात। खुद मेरी अपनी नजरों से लोग गुजरे हैं, मैंने देखा है, तो जिनको हम मुस्तनद सूफी मानते हैं कि वो मजार के अंदर दाखिल होने से पहले जो दरवाजे पर लटकी हुई जंजीर है दरवाजे को बोल्ट करने के लिए, उसको दरवाजे पर मारते हैं, खटखटाते हैं, दरवाजे पर नॉक करके दाखिल होते हैं। ये वो बिद्दतें हैं जो हिंदुइज्म से आई हैं। लोग एहतराम का सजदा करते हैं जो शिर्क है, इस पर एतराज किया जाना चाहिए। मजारों को चूमना, मजारों का तवाफ करना, ये सब वो चीजें हैं जिन पर एतराज है और वो बजा है लोगों का। हम लोग हिंदू मजहब के जेर असर इन तमाम कामों की तरफ चले गए, ये नहीं होना चाहिए। दाता साहब ने इन्हीं आलाइशों को साफ किया था। इस किताब में उन टर्मिनोलॉजीज को वाजे किया है और उसके साथ साथ एक और मजे की चीज है कि सूफी अकराम जो किसी मकाम पर पहुंचे हुए हैं, दो सूफी जब आपस में गुफ्तगू करते हैं तो साइफर्ड लैंग्वेज होती है, उसको सूफी के लिए डिसाइफर किया कि वो उस साइफर्ड लैंग्वेज को सीख जाए। तो साइफरिंग एंड डिसाइफरिंग इसी बुक के अंदर मौजूद है। जिस तरह यहां एक जमाने में मैं अर्ज कर रहा था कि कुरान पाक के एक वो मायने हैं जो हम तर्जुमे के तौर पर देखते हैं और लिखे हुए, या मुझ और मुझ जैसे और आम लोग उन मायनों को जानते हैं, लेकिन इन मायनों के अलावा कुरान पाक के 10 और मायने भी हैं जो सूफी जिस मकाम पर वलायत के जिस दर्जे पर होता है उसी के मुताबिक कुरान पाक के मायने उसकी समझ में आने लगते हैं। इसी तरह इस किताब के अंदर भी इस तरह के मायने पोशीदा हैं कि उसको वही सूफी समझेगा जो उस मकाम पर फायज हो चुका। अगर मुझ जैसा एक आम आदमी उसे पढ़ना चाहे तो उसकी समझ में वो खुफिया मायने नहीं आते हैं, कुछ पता नहीं चलता कि इसके मायने क्या हैं। लेकिन दाता साहब ने वो साइफर्ड लैंग्वेज बरसगीर के अलिया इकराम में राज कराई। तो दाता साहब की यहां आमद का, इस तमाम चीजों को एक्सप्लेन करने का मेरा मकसद ये था कि दाता साहब की अहमियत को हम सही समझ सकें। दाता کا احترام ہم اس لیے کرتے ہیں کہ داتا صاحب سے لوگوں کو فیض ملتا ہے دنیاوی، وہاں جا کے لوگ دعائیں اللہ کے حضور کرتے ہیں اور اللہ تعالیٰ ان دعاؤں کو قبول فرما لیتا ہے، لیکن صحیح احترام جو صوفی اکرام داتا صاحب کا کرتے ہیں وہ داتا صاحب کی اس ڈیوٹی کی وجہ سے کرتے ہیں جس ڈیوٹی پر انہیں فائز کیا گیا تھا، کہ یہاں کے صوفی اکرام کو صحیح راہ کی طرف لے جایا جائے. اصل احترام داتا صاحب کا اس وجہ سے ہے. یہ جب دعا کی بات چلی ہے تو میں، اگرچہ اس کا اس موضوع سے کوئی تعلق نہیں، لیکن میں ایک چیز عرض کرنا چاہتا ہوں آپ کی خدمت میں. ہمیں بحیثیت مسلمان بہت کلیئرلی ایک بات سمجھ لینا چاہیے، بلکہ اگر میں یہ کہوں کہ اس کا سمجھنا ہم پر فرض ہے تو شاید غلط نہیں ہوگا، کہ رب تعالی صرف اور صرف ان لوگوں کو پسند کرتا ہے جو آمادہ بعمل رہتے ہیں، جو جدوجہد کرتے ہیں، ایفرٹ کرتے ہیں. اللہ نے ہم پہ دنیاوی معاملات میں جدوجہد فرض کی ہے. بدقسمتی ہماری یہ ہو گئی کہ ہم دعاؤں کی طرف چلے گئے، اور آج صورتحال یہ بن رہی ہے کہ یہاں تک ہم دعا کراتے ہیں. میں بغیر نام لیے عرض کر رہا ہوں کہ مجھ سے اسلام آباد میں ایک خاتون ملی اور انہوں نے دعا کے دوران، ان کے ساتھ ان کے 5 بچے بھی تھے، اور مجھ سے انہوں نے کہا کہ شاہ صاحب میرے بچوں کے سر میں جوئیں پیدا ہو گئیں، دعا کیجئے کہ یہ جوئیں مر جائیں. اب اگر ہم بے عملی کے اس مقام پر پہنچ جائیں تو پھر قانون فطرت کے تحت جو لا آف نیچر کام کرتا ہے، ہمارے ساتھ وہی سلوک ہونا چاہیے جو آج دنیا میں ہو رہا ہے. دعا کرنے والوں کے پاس جانے میں کئی ایک خطرات ہیں. ایک تو یہی کہ ہم بے عمل ہو جاتے ہیں اور دعا پر رلائے کرنا شروع کر دیتے ہیں، اور اس سے بھی ایک بڑی بات کہ ہم اپنے مقام سے نیچے گرتے ہیں، اپنے ہی جیسے ایک انسان سے جو اللہ کا اتنا ہی محتاج ہے جتنا کوئی اور، ہم اس کے سامنے گڑگڑا رہے ہوتے ہیں. میرے نزدیک یہ انسانیت کی توہین ہے، انسان کی اپنی توہین ہے یہ، کہ اپنے ہی جیسے انسان کے سامنے وہ اپنے دکھوں کو جا کے بیان کرے اور اس سے یہ کہے کہ تم اللہ کے حضور دعا کر دو. رب تعالیٰ تو ہم سب کا ہے. یہ رب تو اس ہندو کا بھی ہے جو اس کے ساتھ شرک کر رہا ہے اور جس کو اس نے اللہ کا شریک ٹھہرایا، اسی کے سامنے وہ بت کے سامنے گڑگڑا رہا ہے لیکن دعا رب پوری کر دیتا ہے. یہ اس کی شان ربوبیت ہے. اللہ اس کی بھی سنتا ہے جو کسی پیغمبر کو اس کا بیٹا ٹھہراتے ہیں، ان کی بھی سنتا ہے. رب تعالی اور تو اور مجھ جیسے گناہگاروں کی بھی سن لیتا ہے. تو آپ لوگ تو بڑے بھلے آدمی ہیں، براہ راست رب کے حضور کیوں نہ عرض کیا جائے کہ وہ ہماری مدد کر دے. اپنے ہی جیسے انسان کے سامنے ہم کیوں گڑگڑائیں؟ تو یہ دعا کا معاملہ کچھ عجیب و غریب ہے کہ ہمیں گلہ یہ رہتا ہے، یا ازراہ حسن زن ہم یہ کہتے ہیں کہ ہماری دعا تو رب دیر میں سنتا ہے لیکن فلاں آدمی کی دعا جلدی سنتا ہے. بڑا آسان سا کام کہ یہ دیکھ لیا جائے کہ اگر ہمیں یہ وہم ہے کہ کسی کی دعا اللہ جلدی سنتا ہے اور کسی کی دیر سے، تو اس کو کیوں نہ دیکھ لیا جائے کہ اس کی اللہ دعا کیوں جلدی سن لیتا ہے. وہ نسخہ میں عرض کر دیتا ہوں آپ کے سامنے. آپ اپنے لیے دعا نہ مانگیے، دعا مانگنا چھوڑ دیجئے. اپنے بدترین دشمنوں کے لیے دعا مانگیے. جو اللہ سے آپ اپنے لیے چاہتے ہیں آپ اپنے دشمنوں کے لیے اللہ سے مانگنا شروع کر دیجئے. کہ یا اللہ فلاں شخص کو یہ مت کہیے میرا دشمن ہے، یا اللہ فلاں شخص مشکل میں ہے، تو مہربانی فرما، اس پر رحم کر دے اور اس کو اس مشکل سے نکال لے، یا اللہ فلاں شخص آج کل تنگ دستی کا شکار ہے، اس پر تو مہربانی فرما اور اس پر رزق وسیع کر دے. یہ اپنے بدترین دشمن کے لیے دعا مانگیے اور بڑے خلوص اور محبت کے ساتھ مانگیے. میں یہ تو نہیں جانتا کہ آپ کے دشمنوں کا بھلا ہو سکے گا یا نہیں ہو سکے گا، لیکن ایک بات میں پورے یقین سے آپ سے کہہ سکتا ہوں، اللہ آپ کا بھلا کر دے گا. وہ جس شخص کے بارے میں آپ کو وہم ہے کہ اللہ اس کی بڑی جلدی سنتا ہے بات، وہاں ٹرک صرف اتنا ہے کہ وہ اپنے لیے دعا نہیں مانگ رہا بلکہ خلق خدا کے لیے دعا مانگ رہا ہے، وہ دوسروں کے لیے بغیر کسی لالچ اور بغیر کسی غرض کے دعا مانگ رہا ہے. تو چونکہ اس میں غرض اور لالچ شامل نہیں ہے، اس لیے اس میں خلوص ہے. اس کا وہ اخلاص اس کو اس قابل کر دیتا ہے کہ رب تعالیٰ اس کی دعا جلدی سننے لگتا ہے. آپ صلی اللہ علیہ وسلم کی حدیث مبارکہ ہے کہ خلاف فطرت مانگی گئی دعائیں قبول نہیں ہوتی. تو ابھی جس چیز کو میں حوالہ دے رہا تھا، اس کو ریفر کر رہا تھا، وہ لا آف نیچر تھا. لا آف نیچر یہ ہے کہ ہم گندم بوئیں گے تو گندم کاٹیں گے، جو بوئیں گے تو جو کاٹیں گے. ایسا کبھی نہیں ہوا کہ کیکر کا درخت لگایا جائے اور اس سے ہم سیب کا پھل توڑنے لگیں، یہ کبھی نہیں ہوتا. تو جو چیزیں رب نے ہم پر فرض کر دی ہیں، وہ ہمیں اپنی ہی کوششوں سے کرنا ہے، اسی کا پھل ملے گا. ان کوششوں کے بعد دعا ہے. یس، دعا اگر ہم ان شارٹ، اتنی لمبی کہانی آپ کے سامنے بیان کر کے آپ کا وقت ضائع کرنے کی بجائے اگر میں یہ کہہ دوں کہ دعا مین ویپن نہیں ہے مجاہد کا، مجاہد کا مین ویپن اس کی ایفرٹ ہے، دعا صرف سپورٹنگ ویپن ہے. لیکن جب انسان یہ رویہ اپنا لے کہ جدوجہد جو ہم پہ فرض کر دی گئی ہے ہم اسے بھلا دیں اور ریلائے کریں دعاؤں پر، تو نتائج ایسے ہی برآمد ہوتے ہیں جو برآمد ہو رہے ہیں. تو ہمیں وہ لائن ڈرا کرنا ہوگی کہ کس جگہ جا کے انسان بے بس ہو جاتا ہے اور اس کی ایفرٹس کی حدود ختم ہو جاتی ہیں. ایک بڑا کلیئر کٹ لائن ڈرا کی ہے رب تعالیٰ نے کہ اللہ نے ہمیں جو ذہنی اور جسمانی صلاحیتیں عطا فرمائی ہیں، جو عقل دانش عطا فرمائی ہے، جو علم ہمیں عطا فرمایا ہے، ہم ان سے بھرپور طریقے سے کام لے کے پوری قوت کے ساتھ محنت کریں. اور جب ہم اپنی دانست میں پوری قوت سے محنت کر چکے ہوں تو وہاں آ کے ہمارا فرض ختم ہو گیا. اب اس کے آگے رب تعالیٰ کی رحمت کی حدود شروع ہو جائے گی. تو جب ہم مطمئن ہو جائیں کہ ہم نے بھرپور طریقے سے کوشش کر لی ہے، تو اللہ کے حضور دعا کر دیں کہ یا باری تعالیٰ، تو نے جو کچھ مجھے ذہنی اور جسمانی صلاحیتیں عطا فرمائی تھیں، جو تو نے مجھے عقل و دانش عطا فرمائی تھی، میں نے اپنے تئیں اپنی سمجھ کے مطابق ان سے بہترین کام لے کے جدوجہد کر لی، اس کا پھل دینا تیرے ذمے ہے، تو اپنی رحمت مجھ پہ فرما دے اور مجھ سے رحمت کا معاملہ کر لے اور مجھے میری اس محنت کا بہترین صلہ عطا فرما دے. لیکن اس کے بعد ایک اور امتحان انسان کا شروع ہو جاتا ہے. ہم گرچہ ہی کہتے تو ہیں کہ رب مالک ہے، رب کے حضور کوئی سفارش نہیں کر سکتا جب تک کہ وہ نہ چاہے. ہم یہ کہتے ہیں کہ رب وہ کرتا ہے جو وہ چاہتا ہے، اس کا ہاتھ پکڑنے والا کوئی نہیں، اور یہ سچ ہے. لیکن یہ سب کہنے کے بعد رب تعالیٰ کو سجیسشنز ہم دیتے رہتے ہیں ایک طرف تو میں یہ کہوں گا کہ یا اللہ تو بہتر جانتا ہے کہ میرے لیے کیا اچھا اور کیا برا، یا اللہ تو ہمیشہ وہ کرتا ہے جو میرے حق میں بہتر ہوتا ہے، یا اللہ تجھے ازل سے ابد تک تمام معاملات کا علم ہے اور میں بالکل اس معاملے میں نابینا ہوں، میری بہتری کس میں ہے اور میری خرابی کس میں ہے وہ تو جانتا ہے، میں نہیں جانتا، لیکن اگلے ہی لمحے اسے یہ کہہ رہا ہوتا ہوں کہ یا اللہ میری ٹرانسفر لاہور کر دے کیونکہ وہ میرے لیے اچھا ہے. تو ہمیں جب ہم اللہ سے یہ دعا کرتے ہیں کہ تو ہمیں بہترین صلح عطا فرما دے، تو پھر وہاں سے جو نتیجہ آ جائے ہماری جدوجہد کا اور محنت کا، اس کو نہایت خوش دلی کے ساتھ ہم قبول کر لیں. اور وہ جو حضرت علی کرم اللہ وجہ نے مومن کا معیار سیٹ کیا تھا اور اپنی زندگی کا ایک بنیادی اصول بیان فرمایا تھا حضرت علی کرم اللہ وجہ نے، کہ جب مجھے کوئی چیز عطا ہوتی ہے رب کی طرف سے تو میں سجدہ شکر بجا لاتا ہوں کہ تو نے مجھے اپنی یہ نعمت عطا فرما دی، اور جب کوئی چیز مجھے نہیں ملتی تو میں سجدہ شکر بجا لاتا ہوں کہ یا اللہ یہ چونکہ چیز تو نے مجھے عطا نہیں کی تو میرا ایمان یہ ہے کہ یہ میرے لیے یقیناً نقصان دہ ہوگی، اور میں تیرا شکر ادا کرتا ہوں کہ تو نے ایک نقصان دہ چیز سے مجھے بچا لیا، کہ میرا ایمان یہ ہے کہ تو میری بہتری چاہتا ہے. اگرچہ حضرت علی کرم اللہ وجہ کا فرمان تو ایک سطر پہ مبنی ہے، یہ میں نے اس کو ایکسپلین کر دیا. تو ہمیں پھر اس پر عمل کر لینا ہوگا کہ جو مل گیا اس پر بھی سجدہ شکر ادا کر دیا، اور جو نہیں ملا محنت کے باوجود اس پر بھی سجدہ شکر ادا کیا کہ یا اللہ تو نے مجھے نقصان دہ چیز سے بچا لیا. تو جب اس مقام پر ہم آ جائیں گے تو ہمیں ذہنی سکون اتنا ہو جائے گا کہ ہم بدترین صورتحال میں بھی ہنستے ہوئے دکھائی دیں گے. قیامت آ رہی ہوگی اور ہم کہکے لگا رہے ہوں گے، اس لیے کہ اپنے رب پر بھروسہ اس درجے کا ہے کہ یہ جو قیامت آ رہی ہے یہ بھی کہیں ہمارے ہی فائدے میں ہے، اور فائدے کی چیز ملنے پر ہمیشہ انسان خوش ہوتا ہے. میری گزارش تو یہ ہوگی کہ ہم اپنے ہی جیسے محتاج بندے جو اللہ کے اتنے ہی محتاج ہیں جتنے کہ کوئی اور، ان کے پاس دعا کے لیے نہ جائیں، بلکہ خود اپنے رب کے حضور گڑگڑائیں کہ وہ سب کا مالک ہے. یہاں شاید کچھ لوگوں کے ذہن میں ایک سوال اٹھے کہ دعا کے لیے دوسرے کو کہنا تو سنت ہے، وہ اس طرح سے کہ اگر کسی شخص سے ملے اللہ کے نیک بندے سے کسی اور کام سے، اور اس سے روانہ ہوتے ہوئے اگر میں نے اس سے یہ کہہ دیا کہ بھائی میرے لیے بھی دعا کیجئے گا کہ اللہ تعالیٰ میرے گناہ معاف فرمائے اور مجھے بخش دے، یہ اور بات ہے. لیکن چل کے جانا اور گھنٹوں انتظار کرنا کہ میں اپنی باری پر جاؤں اس شخص کے پاس اور جا کے دعا کراؤں، وہ اور ہے. میں یہ دوسری صورتحال سے کہہ رہا ہوں، ورنہ اس طرح دعا کا کہنا تو یقیناً مستحب ہے جیسے پہلی صورتحال میں نے بتائی. وقت کم رہ گیا تو آج کچھ سوالات. لاسٹ سنڈے اس پہ بات ہو رہی تھی کہ کسی صاحب نے حضرت عمر فاروق رضی اللہ تعالی عنہ کے فرمودات بیان کیے تھے کہ محتاجی اور غربت سات چیزوں سے آتی ہے، تو نماز کے سلسلے میں تمہاری بات کافی تفصیل سے ہو گئی تھی لاسٹ سنڈے. اس میں دوسرا فرمان حضرت عمر فاروق رضی اللہ تعالی عنہ کا یہ ہے کہ کھڑے ہو کر پانی پینے سے، گرچہ حضرت عمر فاروق رضی اللہ تعالی عنہ نے یہ فرمایا 1400 سال پہلے جبکہ ابھی کلینیکل سائنسز اناٹمی بہت زیادہ अभी इंट्रोड्यूस नहीं हुई थी, लेकिन उस वक्त भी हजरत उमर फारूक रजी अल्लाह ताला उन्होंने अपने वियन अल्लाह ने उन्हें अता फरमाया था इल्मे लुदनी के जरिए से, तो एक बात फरमाई। आज साइंस ने यह साबित किया कि जो इंसान खड़े होकर पानी पीता है आमतौर पर उसके घुटनों में दर्द शुरू हो जाती है, इसलिए कि ग्रेविटेशनल फोर्स का जो पानी का ग्रेविटेशनल फ्लो है वो इंसान के टांग की तरफ होता है और वो वाटर रिटेंशन का सबब बनता है, उससे घुटनों में दर्द होती है। ये तीसरा है कि मुंह से चराग बुझाने से, देखिए ये तो साइंस ने इस तरह से बयान कर दिया और इतनी देर से बयान कर रही है कि वो बच्चा जो क्लास 5 में पढ़ता है उसको भी मालूम है कि चीजों के जलने से कार्बन डाइऑक्साइड पैदा होती है और वो अगर अपनी हद से ज्यादा हो जाए तो इंसानी सेहत के लिए सख्त नुकसानदेह होती है। अगर किसी शख्स को चराग बुझाने की आदत है मुंह से तो ला मुहाला हो जब फूंक मारना चाहेगा तो शोले के करीब मुंह करेगा और फेफड़ों में हवा भरेगा ताकि वो फूंक मार सके। वो जो हवा उस वक्त वो इनहेल कर रहा है और उसको फेफड़ों में हवा उसने पूरी भरी है, उसे इनहेल की है कार्बन डाइऑक्साइड और उसके साथ कार्बन मोनोऑक्साइड की एक थोड़ी सी मिकदार जाएगी और इसी तरह दूसरी चीजें, तो रफ्ता रफ्ता उसकी सेहत पर इसके बुरे असरात पैदा होने लगते हैं, शॉर्ट ब्रीदिंग हो जाएगी उसको। सबसे बड़ा नुकसान तो ये होगा, शॉर्ट ब्रीदिंग हो जाएगी, अगर एहतियात नहीं करता तो ये टीबी में कन्वर्ट हो जाएगी ये चीज। अगर कार्बन मोनोऑक्साइड ज्यादा मिकदार में उसने इनहेल की है तो फेफड़े छलनी होने लगते हैं, तो ये मोहताजी पैदा हो जाती है। आस्तीन या दामन से मुंह साफ करने से, हमारे शर्ट्स के दामन जमीन के करीब तर होते हैं और आमतौर पर जरासीम इस जगह पे आदमी की अपर बॉडी की नस्बत ज्यादा जमा हुए हुए होते हैं, जब हम इससे पहुंचते हैं तो वो जरासीम हमारे जिस्म में दाखिल होती हैं और मुख्तलिफ बीमारियों का सबब बनते हैं। ये जितने भी फरमुदात हैं इनके पीछे हिकमत है, ये तो जनाब हजरत उमर फारूक रजी अल्लाह ताला अन्हु जैसी अजीम हस्ती के फरमुदात हैं, खुद आपके और मेरे बुजुर्गों ने बहुत सी चीजें ऐसी कही हैं कि उसके पीछे हिकमत बहुत थी। वो और बात है कि चूंकि तालीम ज्यादा नहीं थी तो उन्होंने अपने जो फरमुदात हैं हिकमत से भरे हुए उनको भी बयान किया, तो तालीम की कमी की वजह से उतनी क्लियरली उसको बयान नहीं कर सके। हमारे यहां कहा यह जाता है कि दरख्त के नीचे न सोइए क्योंकि वहां जन्नत होती हैं। बात सिर्फ इतनी है कि हम सबको मालूम है कि दरख्त रात के वक्त ऑक्सीजन जज्ब करते हैं और कार्बन डाइऑक्साइड एक्सहेल करते हैं। जब आदमी दरख्त के नीचे सोता है तो वहां ऑक्सीजन की कमी होती है और कार्बन डाइऑक्साइड ज्यादा, जो एक स्टैंडर्ड रेशियो है फिजा का कि 74% कार्बन डाइऑक्साइड हवा में है और 24% ऑक्सीजन, बाकी 2% मुख्तलिफ दूसरी गैसें हैं। तो ये रेशियो हमारे सांस के लिए बहुत जरूरी है, अगर कहीं ऑक्सीजन की रेशियो इससे बढ़ जाए, वो लोग जो मेडिकल प्रोफेशन से मुतालिक हैं उनको ये इल्म होगा कि जब हम ऑक्सीजन का सिलेंडर किसी मरीज के लिए लगाते हैं, उसके मास्क उसके चेहरे पर चढ़ाते हैं, उस मास्क के चारों तरफ सुराख होते हैं, गैस ऑक्सीजन जो है वो उन सुराखों से पहले रिलीज होती है उस मास्क में और फिजा से कार्बन डाइऑक्साइड और दूसरी गैसें उसमें शामिल हो जाती हैं, मरीज उसे इनहेल करता है। अगर कहीं खुदा न खास्ता कोई अनाड़ी आदमी प्योर ऑक्सीजन का मास्क किसी मरीज के नाक पे लगा दे तो 15 मिनट में उसके फेफड़े छलनी हो जाएंगे, सुराख हो जाती हैं उसमें। तो उस रेशियो का कायम रहना बड़ा जरूरी है, 74% कार्बन डाइऑक्साइड और 24% ऑक्सीजन फिजा में। लेकिन जब दरख्त के नीचे इंसान सोएगा तो वहां ये रेशियो डिस्टर्ब हो चुकी होगी, उसमें जब सांस लेगा तो इंसान के जहन पर ऐसे असरात पैदा हो जाती हैं, क्योंकि हमारा जो ब्रेन है वो तो ऑक्सीजन की वजह से काम करता है, जितनी ज्यादा ऑक्सीजन उसको मिलती उतना एफिशिएंटली वो काम कर रहा होता है। जब हम वहां 8 या 10 घंटे दरख्त के नीचे सोते हैं तो ऑक्सीजन बहुत कम मिकदार में ब्रेन को मिलेगी, तो इंसान उठपटांग बातें करने लगता है, और चूंकि उस जमाने में तालीम तो थी नहीं तो लोग उसे महमूल करते थे इस बात पर कि इस शख्स पर जिन आ गया। हालांकि इंसान पर जिन क्या आएगा, इंसान तो सबसे बड़ा खुद जिन है, तो छोटा जिन बड़े जिन पर कैसे काबिज हो जाएगा, इंसान से बड़ा जिन कोई नहीं, और ना जिन्नात के पास इतनी फुर्सत होती कि वो किसी इंसान पर जाके कब्जा कर लें। ये सब तवहमात हैं। मैं 27 साल से यहां बैठा हूं, ऑन एवरेज 1,000 आदमी हर हफ्ते मुझसे मिलता है, शायद 3 लोग ऐसे आए हैं मेरे पास अब तक इन 27 सालों में और जिन पे जिन्नात का असर था, अदरवाइज वो बेचारे जहनी बीमारियों में मुब्तला थे या जिस्म को मिस यूज करने की वजह से उसका एब्यूज कर रहे थे जिस्म का, उससे डेफिशिएंसी इतनी ज्यादा पैदा हो गई जिस्म के अंदर कि उनके दिमाग माउफ हो गए और वो ऊटपटांग बातें करने लगे। अदरवाइज इन तीन गालबन वो तीन ही केसेस हैं ऐसे, और कोई केस ऐसा आया नहीं, लेकिन बदकिस्मती से हो ये रहा है कि हर दूसरा आदमी जो आता है वो यही कहता है कि मुझ पर असर हो गया, और अगर वो जिन्नात का नाम नहीं लेगा तो फिर तावीज और काले जादू का। हालांकि जहां तक मुझे इल्म है ये काला जादू करने वाले इस कदर हेविली चार्ज करते हैं कि कॉस्ट एंड ऑब्जेक्टिव रेशियो बिल्कुल आउट हो जाती है। अगर कोई किस्मत का हमारा मेरे ऊपर काला जादू करा बैठे तो मुझसे क्या ले लेगा, मैं तो इतना गरीब आदमी हूं कि इलाज भी नहीं करा सकूंगा, उसको पल्ले से इलाज कराना पड़ जाएगा तो अपना नुकसान कौन करेगा, एक तो काले जादू वाले को पैसे दे के आएगा फिर मेरे ऊपर पैसा खर्च करेगा, बगैर फायदे के कौन करता है, हम में से कौन ऐसा है कि उस पर काला जादू कोई कर दे और उसके जात से किसी को इतने बड़े फायदे हो जाएं कि वो जस्टिफाई कर दें उस खर्च को और टाइम को जो उसने उसमें सर्व किया है। ये सब वहम फैलाए हैं उन लोगों ने जो अपनी दुकानदारी चलाना चाहते हैं, अदरवाइज इन 27 सालों में शायद 13 या 14 लोग होंगे काले जादू के मारे हुए जो आए मेरे पास। मिलियंस एंड मिलियंस ऑफ पीपल जो अभी तक आ चुके हैं उनमें से जस्ट 13 वो इंडिविजुअल्स ऐसे निकले जिनके ऊपर जादू हुआ था। आप इन वहमों में ना पड़िए कभी, और अगर सही मायनों में फायदा उठाना है तो ये जो फरमुदात हैं जनाब हजरत उमर फारूक रजी अल्लाह ताला अन्हु या हजरत अबूबकर सिद्दीक रजी अल्लाह ताला अन्हु या दूसरे खुल्फाए राशिदीन, इनके फरमुदात पे अमल कर लीजिए, इसका बेतहाशा इंसान को फायदा होता है। ये किसी साहब ने सवाल किया है कि खुदा एक पोशीदा खजाना था, उसने चाहा कि मैं पहचाना जाऊं, कोई मुझे चाहे देखे सराहे अपना अक्स देखने के लिए, खुदा ने आप सल्लल्लाहु अलैहि वसल्लम का नाम का आईना बनाया और उसमें अपना अक्स देखा। सवाल यह है कि जिस आईने में अपना अक्स देखने के लिए खुदा ने दुनिया बनाई थी وہ آئینہ تو اسے کب کا مل چکا، اب وہ کیا چاہتا ہے؟ سب سوال کے اس حصے سے میں ابھی تک ناواقف ہوں جو فرمایا کہ اللہ نے یہ چاہا کہ کوئی مجھے سراہے، اور اپنا عکس دیکھنے کے لیے رب تعالی نے آپ صلی اللہ علیہ وسلم کے نام کا آئینہ بنایا اور اس میں اپنا عکس دیکھا. اس روایت سے میں واقف نہیں ہوں. تخلیق کائنات کے ام کو جس حد تک جو چیز میرے علم میں ہے، میں اسے غلط نہیں کہہ رہا، اپنی لا علمی کا اظہار کر رہا ہوں کہ یہ میرے علم میں نہیں ہے کہ ایسا ہوا. مجھے جتنا پتا ہے تخلیق کائنات کا وہ یہ ہے کہ جب کائنات میں کچھ نہیں تھا، رب تعالیٰ تھا، اس کے فرشتے تھے. چونکہ فرشتے روبوٹک انداز میں عمل کرتے ہیں، جتنا حکم رب نے دے دیا فرشتوں نے اس پہ عمل کر لیا، اور وہ اپنا مائنڈ اپلائی نہیں کرتے کسی قسم کے حکم پر، کسی قسم کی انسٹرکشنز پر، صرف وہ حکم اور انسٹرکشنز کو فالو کرتے ہیں. تو رب نے یہ چاہا کہ وہ کوئی ایسی مخلوق تخلیق کر لے جس میں اس کی صفات کا عکس موجود ہو، اور جس سے یہ جانا جا سکے کہ ایک رف آئیڈیا مل سکے کہ رب کیسا ہوگا. تو رب تعالیٰ نے انسان کو تخلیق کیا، اور انسان کی فطرت میں اپنی اکثر صفات کا ایک عکس رکھ دیا. اور چونکہ رب تعالیٰ کی اپنی صفات کا عکس انسان میں موجود تھا، تو انسان کو یہ رتبہ بخشا کہ اسے زمین پر اپنا خلیفہ بنا کے بھیج دیا. سب سے پہلے وجود میں آنے والی روح آپ صلی اللہ علیہ وسلم کی تھی، اور ایک روایت کے مطابق 4000 سال، اور ایک اور روایت کے مطابق 40000 سال کے بعد جناب حضرت آدم علیہ السلام کی روح تخلیق کی گئی. مجھے تخلیق کائنات کے عمل کا صرف اسی حد تک اندازہ ہے، پتا ہے، لیکن میں اس سے ابھی تک لا علم ہوں کہ کوئی آئینہ بنایا گیا تھا آپ صلی اللہ علیہ وسلم کے نام مبارک کا، اور اس میں رب نے اپنا عکس دیکھا تھا، میرے علم میں نہیں. اس لیے اس پر جو چیز میرے علم میں نہیں ہے اس کے بارے میں منہ کھولنا جہالت ہے. اور رہ گیا یہ سوال کہ جس آئینے میں اپنا عکس دیکھنے کے لیے خدا نے دنیا بنائی تھی، وہ آئینہ تو اسے کب کا مل چکا؟ سب ذرا سا اپنے اس سوال کو تبدیل کر لیجئے، یہ گستاخی اور سرکشی کے زمرے میں جائے گا آپ کا سوال. جو آئینہ رب نے خود بنایا، جو قادر مطلق ہے ہر چیز بنانے پر، جس نے اپنے محبوب کی روح بھی خود بنائی اور اپنے ہی نور سے بنائی، تو اس کو اس آئینے کے حاصل کرنے کے لیے کسی تگدو کی ضرورت نہیں تھی کہ ہم یہ کہیں کہ اس کو تو آئینہ کب کا مل چکا. اس نے خود ہی تو تخلیق کیا تھا، اگر آئینہ تخلیق کیا تھا تو پھر یہ سوال ہی نہیں پیدا ہوتا کہنے کا کہ وہ آئینہ تو اسے کب کا مل چکا، تو اسے اب کیا چاہیے. وہ بے نیاز ہے، اور اس طرح کا بے نیاز ہے کہ اس کو کسی چیز کی ضرورت نہیں، نہ وہ ہماری عبادات کا محتاج، نہ اس کو اس کی ضرورت، نہ اس کو اس کی ضرورت کہ ہم اس کا ذکر کریں، نہ اس کو اس بات کی ضرورت کہ ہم اسے یاد رکھیں. یہ تو ہم ہیں جنہیں اپنے رب کی ضرورت ہے، یہ تو ہم ہیں جنہیں اس کی شکر گزاری کرنا ہے، سجدہ شکر بجا لانا ہے رب کے حضور کہ اس نے ہمیں تخلیق کیا اور نعمتوں سے نوازا. رب ہم سے کچھ نہیں چاہتا، یہ ہم ہیں جن پر قرض ہے رب کا کہ ہم اس کا شکر ادا کریں کہ اس نے ہمیں تخلیق کیا اور ہمیں نعمتیں عطا فرمائیں. اس لیے یہ سوال، اس کو تھوڑا سا آئندہ جب بھی آپ یہ سوال کریں کسی سے، اسے تبدیل کر لیجئے گا. ایک اور سوال یہ ہے کہ کیا یہ درست ہے کہ شب برات صرف برے صغیر میں منائی جاتی ہے، عرب ممالک میں کوئی اس کو نہیں جانتا؟ سب منانے میں اور جاننے میں فرق ہے، جیسے میں اکثر و بیشتر عرض کرتا رہتا ہوں کہ ہماری زندگی میں ہندوئزم کی رسومات کا بڑا دخل ہے، ہم نے بہت سی چیزیں ان کی ضد میں اپنائی، وہ موقع بے موقع ایسی چیزیں مناتے رہتے ہیں، ہم نے بھی اس کو منانا شروع کر دیا، لیکن جانتے سبھی ہیں کہ یہ رات کیا ہے، ہم لوگ اس کا فزیکل اظہار کرتے ہیں، اس رات پر جشن مناتے ہیں، لیکن عرب اس کا جشن نہیں مناتے، لیکن ان کے علم میں ہے کہ یہ رات اتنی امپورٹنٹ کیوں ہے. دنیاوی زبان میں اگر ہم بات کریں تو شب برات، رب تعالی نے جو فسکل ایئر دنیا کے لیے بنایا ہے اس کی ابتدا ہے، تو بجٹ ایلوکیشنز ریلیز کی جائیں گی، اس روئے زمین پر بسنے والے انسانوں کی زندگی اور موت کا فیصلہ کیا جائے گا کہ کس کس کو اس دنیا سے اٹھ جانا ہے اگلے سال میں، اور کون سی نئی روحیں اس دنیا میں آئیں گی، یہ فیصلے کیے جاتے ہیں اس رات میں. رب کو تو پکارا جانا چاہیے، چاہے اسی قسم کے بہانے بنا کے ہم راتیں جاگیں اور ان لوگوں کی فہرست میں ہمارے نام شامل ہو جائیں جس کو قرآن پاک نے یاد کیا ہے کہ وہ لوگ جو نصف شب یا نصف شب سے ذرا کم اللہ کی یاد میں جاگتے ہیں، تو اگر اسی بہانے ہمارا نام بھی ان لوگوں میں شامل ہو جائے تو بڑی خوش نصیبی جانوں گا اس کو. انشاءاللہ تعالی اگلی اتوار بشرط زندگی پھر ملاقات ہوگی آپ سے. خدا حافظ.